रेडियो चौतारी कुरा जहाँबाट सुरु हुन्छ।
नमस्कार, म भावना अधिकारी, स्वागत छ तपाईँलाई कार्यक्रम रेडियो चौतारीमा। संयुक्त राष्ट्रसङ्घको पहलमा तयार पारिएको यो कार्यक्रममा तपाईँ हाम्रा दैनिक जीवनमा प्रभाव पार्ने विषयवस्तुहरू समेटिने छन्। यो कार्यक्रम हरेक हप्ता आजकै दिन यसै समयमा आधा घण्टा सुन्न सकिन्छ। रेडियो चौतारीमा आज हामी निरोगी भएर बाँच्न सुरक्षित र सफा खाने पानीको महत्व कति हुन्छ भन्ने विषयमा कुरा गर्छौँ। हाम्रो देशमा बर्खायाम लागेपछि पानी दूषित हुने र यही दूषित पानीका कारण बिरामी हुनेहरूको संख्या ह्वात्तै बढ्ने गरेको छ। तर सामान्य उपायहरू अप्नाए दूषित पानीका कारण हुने यस्ता रोगहरूबाट बच्न सकिन्छ। कार्यक्रममा यस्तै उपाय अप्नाउँदै आएका व्यक्तिहरूसँग कुराकानी गर्नेछौँ। त्यसबाहेक फर्स्ट बहादुर र सेकेन्ड बहादुरका कुरा त छँदैछ।
सुना सुना गाउँले हो, म केही भन्छु, दुई भाइ साथीको सबै कहन्छु। फर्स्ट बहादुर सेकेन्ड बहादुर दुवै मिल्ने साथी, कहिले जान्छन् तलतिर कहिले जान्छन् माथि। गाई भैँसी भेडा बाख्रा घिउ राडी पाकी, जे जे बिक्ष व्यापार गर्छन् केही राख्दैनन् बाँकी, लहै केही राख्दैनन् बाँकी। देश हेर्छन् मुख फेर्छन् ज्ञान गुण सिक्छन्, तिनै कुरा चौतारीमा हप्तै पिछे झिक्छन्। लहै फर्स्ट बहादुर सेकेन्ड बहादुर, आज के नौलो पौलो कुरो ल्यायौ त?
कति फर्स्ट बहादुर सेकेन्ड बहादुर, फर्स्ट बहादुर सेकेन्ड बहादुर गरे है बाजे। आज दुइटै गए स्वास्थ्य चौकी, एउटालाई पखालाले च्याप्यो, अर्को साथी गए
किटेरै भन्न, सेकेन्ड बहादुरलाई पखालाले पखालो, फर्स्ट बहादुर गोठाला गए भनेर।
त्यो त भन्दै गरौँला, पहिले चिनापर्ची गरौँ न गाउँले दाजुभाइ दिदीबहिनीहरूसँग। बाजेले हामीलाई त चिनाउँदैनन्। नमस्कार गाउँले दाजुभाइ दिदीबहिनीहरू, मेरो नाम कमाया, ती पखाला लागेका सेकेन्ड बहादुर मेरा लोग्ने।
नमस्कार मेरो पनि सबैलाई, मेरो नाम गेमाया, ती सेकेन्ड बहादुरका गोठाला गएका सिरी 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 फर्स्ट बहादुर मेरा खुवामित,
जसले यिनलाई खुवाइरहन्छन्।
खुवाउँछन् त, तँ जस्तो हो एक गिलास पानी पनि खान नदिने।
आमै लुबो, तिमीलाई पानी पनि घाममा खर पारेर सुकाएर अनि उसिनेर खानुपर्छ। होइन, कलजुग लागेपछि मान्छे उदेक गर्छन् भन्थे, हो र छौ दिदी।
लहेर बोले कि, मान्छेलाई नै भरममा पार्ने गरेको कुरो नगर त, क्या हो पानी घाममा खर पारेर सुकाउने भने?
कुनै नै त, अब जहिले तिम्रा घर आएको प्लास्टिकका यत्रा यत्रा बोतलमा पानी हालेर छानामाथि घाममा सुकाइराखेकी हुन्छौ, अनि सुकाउनु पनि अलिअलि हो र, बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म सुकाउँछ।
त्यो त टन्टला पुर घाम लागेको दिनको कुरो, घाम नलागेका दिन त 2 दिन पनि सुकाउँछु बाबै।
गर गर,
त्यसरी प्लास्टिकका बोतलमा पानी हालेर टन्टला पुर घाममा सुकाउनु भनेको सोडिस गरेको भन्छन्, त्यसले पानीमा भएका किटाणु सबै मारिदिन्छ।
त्यही त भन्दैछु त म, तिमी पानी घाममा सुकाउँछौ भनेर।
हेर कुरो नउडा बहिनी, तँलाई नै थाहा छ, दूषित पानी खायो भने झाडा पखाला आउँ हैजा जुका जन्डिस ग्यास्ट्रिक दुनियाँभरि हुन्छ भन्ने कुरो। पानी शुद्ध गरेर खायो भने त्यस्ता बिराम त लाग्दैन। कुरो बुझ्नु छैन, प्यार 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 गर्छे।
मनसुन अर्थात् बर्खायाम सुरु भएपछि हाम्रो देशमा दूषित पानी खाँदा लाग्ने रोगहरूको महामारी नै फैलिन्छ। हैजा, झाडा पखाला, टाइफोइड, मेनन्जाइटिस, आउँ, जन्डिस जस्ता छिटो सर्ने रोगहरू यो सिजनमा बढी नै फैलिन्छन्। हाम्रो देशमा वर्षेनी झाडा पखालाले मात्रै 5 वर्ष मुनिका 13,000 बालबालिकाको ज्यान जाने गरेको अनुमान छ। हुन त दूषित पानी खाँदा लाग्ने यी रोगहरू सजिलै रोकथाम गर्न सकिने रोग हुन्। नेपाल सरकारले विभिन्न साझेदारसँग मिलेर देशभरिका जनतालाई खानेपानीको सुविधा पुर्याउने काममा गएका केही वर्षमा निकै प्रगति गरेको छ। तर खानेपानी कि त मुहानमै कि चाहिँ घरसम्म आइपुग्दा दूषित हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यो समस्या गाउँमा मात्र होइन, सहरमा पनि छ। खास गरी खानेपानी र ढलको पाइप सँगसँगै लाने हुँदा ढलको पाइप फुटेर खानेपानीमा मिसिनाले यो समस्या देखिएको हो। त्यसो त खानेपानीलाई शुद्ध र सुरक्षित बनाउनका लागि विभिन्न सरल उपायहरू पत्ता लगाइएको छ। नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूले पानी शुद्धिकरण गर्ने 4 घरेलु प्रविधिबारे सर्वसाधारणलाई सचेत गराउने अभियान थालेका छन्। यस्तै प्रविधिहरू अप्नाइरहनुभएका ललितपुरवासीसँग शारदा रिजालले कुरा गर्नुभएको थियो।
यतिखेर चाहिँ म ललितपुर उपमहानगरपालिकाको छुसीका टोलमा आइपुगेको छु। र यहाँ यो क्षेत्रलाई चाहिँ 100% सुरक्षित खानेपानी क्षेत्र भनेर घोषणा गरिएको रहेछ। यहाँका करिब 50 घर परिवारले चाहिँ खानेपानी शुद्ध गर्ने घरेलु प्रविधि चाहिँ यहाँ अपनाउँदै आउनुभएको छ। र के प्रविधि छ, कसरी चाहिँ उहाँहरूले यो प्रविधि अप्नाउनुहुन्छ भनेर आज हामी बुझ्ने प्रयास गर्छौँ। र यतिखेर चाहिँ म सुजिता बाराईको घरमा छिरेकी छु, एकछिन उहाँसँग कुरा गर्छु। तपाईँको घरमा तपाईँले यो पानी शुद्धिकरण गर्ने कुन चाहिँ प्रविधि अप्नाइराख्नु भएको छ?
हामी कहाँ चाहिँ त्यो रड फिल्टर हो।
यही प्रविधि चाहिँ किन प्रयोग गर्नुभयो त?
पानी फोहोर भएकोले, पानी धेरै फोहोर छ, अब इनारको धाराको दुइटै युज हुने भएर सफा नभएकोले यो फिल्टर युज गरेको हो।
पानी शुद्धिकरण गर्ने यो फिल्टर प्रयोग गर्न कतिको सजिलो छ?
सजिलो चाहिँ धेरै छ, तर त्यही हो, 2-3 दिनमा चाहिँ हामीले धोइराख्नुपर्छ।
अनि यो फिल्टर प्रयोग गरिसकेपछि चाहिँ यसले तपाईँको अब दैनिक अब जीवनमा हुन्छ नि केही प्रभाव पार्यो?
यो फिल्टर हामीले युज गरिसकेपछि पनि त्यति बिराम भएको जस्तो चाहिँ नि लाग्दैन बच्चाहरू।
नमस्कार, म किरण महर्जन। म चाहिँ अहिले पानी चाहिँ बोइल गरेर खाने प्रविधि अप्नाएको छु। हामी चाहिँ नि पानी उमाल्छौँ।
किरणजी, तपाईँले चाहिँ यो पानी शुद्धिकरण गर्ने यही प्रविधि चाहिँ किन प्रयोग गर्नुभयो?
अब यो सजिलो लागेरै भनौँ न, स्कुलमा पहिले पढे पनि थियो त्यसैले पनि थाहा भयो, तर त्यो बाहेक पनि छिमेकीहरूले पनि यही अप्नाउने हो, त्यसैले हामी पनि यही अप्नाउँथ्यौँ।
पानी उमालेर खानुभन्दा पहिला चाहिँ तपाईँले के गर्नुहुन्थ्यो घरमा?
पहिले त सिधै ताडाको पानी खाने हो।
पानी उमालेर शुद्धिकरण गर्ने यो प्रविधि अप्नाएपछि चाहिँ तपाईँको पहिला र अहिलेको स्थितिमा केही फरक आएको छ?
फरक त निकै आएको छ भनौँ न, पहिले चाहिँ नि नउमाल्दाखेरि डाइरेक्ट घरको पानी खाँदाखेरि चाहिँ नि रुवाखोकी पनि बच्चाहरू प्राय सबै परिवारलाई लाग्थ्यो, अहिले चाहिँ नि ठुलालाई पनि अहिले चाहिँ नि स्वास्थ्यमा चाहिँ त्यति हानि भएको चाहिँ महसुस भएन, बच्चाहरूलाई पनि भएन।
ललितपुरको छुसीका टोलबाट अहिले चाहिँ म चौसे टोलमा तुलसी अवालेको घरमा आइपुगेको छु।
नमस्कार, हामीले त यो पियुस युज गरेको छ।
तपाईँले यो पानी शुद्ध गर्नलाई किन पियुस नै प्रयोग गर्नुभयो त?
चारो भान्डा हुँदैन अनि सबैले ठिक हुन्छ नि यो पानीले पियुस गर्दापछि, पहिला त हामीलाई केही थाहा छैन, अनि हाम्रो टोलमा कार्यक्रम भयो अनि यो वातावरण अफिसको मान्छे आएर पियुस राखेर खाने भनेर बताउनु भयो।
पियुसले नि कसरी काम गर्छ थाहा छ तपाईँलाई?
पानी खानेलाई चाहिँ नि 10 लिटर गाग्रीमा 30 थोपा राख्नुपर्छ, छोप्ने पारा चाहिन्छ नि, गिलासमा हुँदैन, 1 लिटर बोतली चाहिन्छ।
किन?
गिलासमा हाल्यो भने यो थाहा हुँदैन कति लिटर हुन्छ, कति एक गिलास भने त 1/4 आधी मना कोही कहिले 1 मना हुन्छ होइन, अनि बोतल भनेपछि थाहा पाउँछ।
अनि नि यो प्रयोग गर्न कतिको सजिलो छ?
धेरै सजिलो छ, उमाल्ने भने त कहिले बोटे आउँदैन, कहिले मोटेल हुँदैन, ग्यास दिन्छ होइन।
अनि नि यो पियुस कतिको महँगो छ प्रयोग गर्नलाई?
झारबन्ड हुँदाखेरि त औषधीभन्दा सस्तो छ नि, अनि हामीलाई त औषधी डाक्टर जाजाउनलाई त कति पैसा चाहिन्छ।
नमस्कार, मेरो नाम मिना आवाले हो, म चोछेमा बस्छु। ऊ त्यहाँ कौसीमा हेर्नुहोस्, 3-4 बोतलहरू राखिराखेका छौँ, त्यो सोडिसको लागि हो।
अनि यो सोडिस गर्ने विधिबाट पानी कसरी शुद्ध पार्ने त?
यो सोडिस गर्नलाई चाहिँ नि जुनसुकै बोतलहरू हुँदैन, सेतो बोतल नै चाहिन्छ, अनि बोतलमा भएको लेबल झिकेर फाल्ने, अनि सफा पानीले बोतललाई धोएर घाँटीमा समातेर भरि पानी हाल्ने, अनि बिर्को टाइट गरेर राख्ने, अनि त्यो राखेपछि घाम भएको ठाउँमा अलि ढल्काएर राख्नुपर्छ, घाममा 60 जति राख्नुपर्छ, बादल लागेको बेलामा 2 दिन राखेपछि त्यो खानालाई युज गर्छु।
यो सोडिस प्रविधि घरमा प्रयोग गर्न सजिलो छ?
मलाई चाहिँ एकदम सजिलो लाग्छ।
किन?
घरमै भएको बोतलहरू युज गर्छु, पैसा पनि पर्दैन।
यो सोडिस गर्नुभन्दा पहिला तपाईँले के प्रयोग गर्नुहुन्थ्यो खानेपानी शुद्ध गर्नलाई?
पहिला पानी चाहिँ त्यत्तिकै खाएको बेलामा अलिअलि रुगाखोकी र ज्वरो देखिन्थ्यो, अहिले चाहिँ स्वटिस गरेर खाँदाखेरि त्यस्तो केही प्रब्लम छैन।
यो थियो पानी शुद्धिकरण गर्ने जनचेतना अभियानपछि आफ्नो घरमा यस्तो विधिको प्रयोग गरिरहेका ललितपुरवासीसँग शारदा रिजालले गर्नुभएको कुराकानी। सुरक्षित पानीका लागि सहकार्य भनिने सार्वजनिक निजी क्षेत्र साझेदारी कार्यक्रम मार्फत पानी शुद्धिकरण गर्ने यी चारवटा घरेलु विधि प्रवर्धन गरिएको हो। यी विधिहरू सस्ता, प्रयोग गर्न सजिला र रोगबाट बचाउन भरपर्दा पाइएका छन्। पानी उमाल्नु खानेपानी शुद्ध बनाउने सबैभन्दा बढी प्रयोग हुने विधि हो। पानी उमाल्दा कम्तीमा पनि एकचोटि ठूलो भुल्को नआउन्जेल उमाल्नुपर्ने कुरा विज्ञहरू बताउँछन्। अर्को धेरै प्रयोग हुने विधि भनेको क्लोरिनेसन गर्नु हो। हाम्रो देशमा पियुष र वाटरगार्ड नाम गरेका दुई खालका क्लोरिनेसन गर्ने औषधि पाइन्छ। यी औषधि खानेपानीमा ठिक मात्रामा मिसाउनुपर्छ र औषधि हालेको 30 मिनटपछि मात्र पानी खानुपर्छ। त्यसपछि धेरै प्रयोग हुने विधि भनेको सोडिस अर्थात् पानीलाई पारदर्शी खालका 1, 2 अथवा 2.5 लिटरसम्मका प्लास्टिकका बोतलमा राखेर घाममा राख्ने विधि हो। राम्ररी घाम लागेका दिन पानी 1 दिनभरि नत्र 2 दिनसम्म घाममा राख्नुपर्छ। र अर्को विधि भनेको फिल्टर गर्नु हो। बजारमा विभिन्न खालका फिल्टर पाइन्छन्। त्यसमा कुनै चाहिँ अति नै प्रभावकारी हुन्छन् भने कुनै चाहिँ पानी शुद्धिकरण गर्ने अर्को विधि पनि प्रयोग गर्नुपर्ने हुन्छ, किनकि फिल्टर मात्रै गर्दा सबै कीटाणु मर्दैनन्। उसो भए सर्वसाधारणहरू खानेपानी शुद्धिकरण गर्ने यी विधिबारे कतिको सचेत छन्? हामीले देशका विभिन्न भागका सर्वसाधारणलाई तपाईँहरूले यस्ता प्रविधिहरू अप्नाइरहनु भएको छ भनेर सोधेका थियौँ।
कीटाणुहरू जिउमा नगोस् भनेर फिल्टर गर्ने हो क्या खास पानी?
म त त्यही के पनि गर्दिनँ, त्यो अब 24 घन्टा उसले धारा आइरहन्छ, त्यही हो। यो खोला पानी खाँदैन होइन, यो पानी यही धारा भनौँ नि, अन्त सबै लाग्छ त्यही पानी खान्छन्।
पकाउने चाहिँ त्यसै धाराबाट आएको पकाउने, अनि पखाल्न यसो गर्नु, यिनीहरूको पानीमा ब्लेचिङ पाउडर राखेर पखाल्ने गर्दछु, खानालाई चाहिँ फिल्टर गर्ने।
पानीबाट धेरै रोग लाग्ने भएकोले खानालाई चाहिँ पानी शुद्धिकरण गर्छु, तर खाना पकाउनलाई चाहिँ म गर्दिनँ, किनभने त्यो आफै पाकिहाल्छ, त्यसैले त्यो शुद्धिकरण गर्नुपर्ने जरुरतै भएन।
त्यही हो, सिराको खोलमा त्यो कपडामा छानेर खाने हो।
खानालाई चाहिँ अब नउमाल्दाखेरि यो बर्सातको समयमा अलिकति कीटाणुहरू आउने हुनाले र अलि पेट दुख्ने, झाडा पखाला लाग्ने कारणले चाहिँ अङ्कुशी जुगाहरू लाग्ने कारणले उमालेर खाने गरे हो। हाम्रो परिवारमा विशेष चाहिँ त्यस्तो छ।
खानालाई स्वदिष्ट गरेरै खाने, अनि पकाउनलाई चाहिँ नि डाइरेक्ट लिएर भाँडामा छोपेको सफा पानी नै युज गर्ने।
यी थिए खानेपानी शुद्धिकरण गर्ने विधिका बारेमा सर्वसाधारणको जानकारी। हाम्रो देशमा 10 मा 1 घरले मात्र पानी शुद्धिकरण गर्ने गर्छ। नाङ्गो आँखाले पानी दूषित भएको नदेखेसम्म धेरै मानिसहरूले आफूले खाने पानी शुद्ध भएको विश्वास गर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। तर ग्रामीण तथा शहरी क्षेत्रमा गरिएका पानीको गुणस्तर परीक्षणबाट हाम्रो देशका अधिकांश ठाउँमा खानेपानी दूषित रहेको पाइएको छ। उदाहरणका लागि, पहाडमा खानाका लागि प्रयोग गरिने खोलाको पानी 100 ठाउँमा गुणस्तर परीक्षण गर्दा 90 ठाउँमा दूषित भेटिएको छ। त्यस्तै तराईका आधा जति ट्युबवेलबाट आउने पानी खान योग्य छैन र दूषित छ भने शहरी क्षेत्रमा पाइपबाट वितरण गरिने पानी समेत दूषित पाइएको छ।
तपाईँ अहिले कार्यक्रम रेडियो चौतारी सुनिरहनु भएको छ। रेडियो चौतारी, कुरा जहाँबाट सुरु हुन्छ।
कुरो बुझे छैन त बहिनी कमाया?
के कुरो बुझ्नु मैले तिम्रो?
ले, कुरो गरे कुरैको दुःख भने यही हो पानी शुद्धिकरण गर्ने चार तरिका। क्या त प्लास्टिकको वार पार देखिने बदला हालेर घाममा सुकाउने सोडिस विधि, उमाल्ने, फिल्टर गर्ने, अनि क्लोरिन भन्ने दबाई पानीमा राखेर पानी खाने। त्यति भयो भने झाडा पखाला लाग्दैन, दूषित पानीका कारण लाग्ने रोग लाग्दैन। बुझिस होइन त?
तिमीलाई फुर्सद छ, कलजुगले समातिरहेछ, पानी खराऊ, पकाऊ, फिल्टर गर, क्लोरिन भन्ने दबाई हाल अनि खाऊ। आफू त बाजेको पालादेखि धाराको पानी अञ्जुली थापेर खाइन्छ, छङ छङ खोलामा बगेको पानी अञ्जुली उठाएर खाइन्छ, अनि यसरी डकारिन्छ,
अनि ऊ तेरा लोग्ने लडे जस्तो लडिन्छ, होइन त?
अब कहिलेकाहीँ पखाला लाग्यो भने त पेट सफा हुन्छ, त्यो त राम्रो हो।
उसो भए किन चाहिँ तेरा लोग्नेलाई ओखती गर्न पठाकी? त्यही दूषित पानी खाएर होला तेरा बुढालाई पखाला चलेको। अझ केटाकेटीलाई भयो भने त खर्ल्याप खुर्लप हुन्छन्, कति त निकै नभइजान्छन् बाबै। फेरि अर्को कुरो सोच त, तेरो खर्च कति हुन्छ होला लोग्नेलाई उपचार गराउँदा?
खै त्यो त अब के थाहा, लाग्ला नि घटीमा नि 400-500 त।
अनि त्यसरी पानी सोडिस गर्न, अथवा उमाल्न नै पनि अथवा फिल्टरै गर्न पनि कति खर्च लाग्छ होला भन् त।
तिमीले भन्न खोज्या के?
मैले भन्न खोज्या हामीले जाबो अलिकति जाँगर चलाउने हो भने पानीका कारणले बिरामी त पर्नु पर्दैन है। ज्यानको ज्यानको सुरक्षा हुन्छ, पैसाको पैसाको खति हुँदैन। हेर त, तेरा लोग्ने पखालाले लडे, अब ओखतीको खर्च छँदैछ, अर्कोतिर मेरा लोग्ने पनि ओगटिए, उनले काम पनि गर्न पाएनन्, व्यापार गर्न पनि जान पाएनन्। हेर त कति घाटा।
होइन हो कि क्या हो, यी दिदीले त कुरो त धरै गरे जस्तो छ है।
विज्ञहरू खानेपानी शुद्धिकरण गर्नु र त्यसलाई सफा भाँडामा राख्नु दूषित पानीका कारण लाग्ने रोग घटाउनका लागि आवश्यक आधारभूत कुराहरू हुन् भन्छन्। तर प्रवर्धन गरिएका चारवटा पानी शुद्धिकरण गर्ने घरेलु विधि अप्नाउन सर्वसाधारणलाई कति गाह्रो भयो त? शारदा रिजालको रिपोर्ट।
ललितपुरको छुसिका, लोल र चोछे समुदायलाई चाहिँ 100% सुरक्षित खानेपानी क्षेत्र भनेर घोषणा गरिएको छ र यहाँ चाहिँ करिब 150 घर परिवार बसेको छ र त्यहाँ सबै घर परिवारले चाहिँ घरेलु प्रविधिबाट पानी शुद्धिकरण गर्ने विधि चाहिँ अप्नाउँदै आएको छ। सबभन्दा पहिला परिचय गरौँ है त।
हजुर नमस्ते, म बिना डवाले हालसाले चाहिँ म चुस्कामा बस्ने गरेको छु तर खासमा चाहिँ चोछेकै बासिन्दा हो।
नमस्ते, मेरो नाम सुमित्रा महर्जन, म लोनमा बस्छु।
नमस्ते, मेरो नाम रमेश अवाली, म चोसेको बासिन्दा हो।
यहाँहरूमा चाहिँ विनोदजीले चाहिँ खास घरमा चाहिँ उमाल्ने र अनि सोडिस गर्ने गर्दै आउनु भएको छ होइन? अनि सुमित्राजीले चाहिँ फिल्टरको प्रयोग गर्दै आउनु भएको छ अनि रमेशजीले चाहिँ पानी शुद्धिकरण गर्नका लागि पियुसको प्रयोग गर्दै आउनु भएको छ। यो पानी शुद्धिकरण गर्न प्रयोग गर्ने प्रविधि सुरुमा प्रयोग गर्दाखेरि चाहिँ के अप्ठ्यारो भयो विनोदजी?
अब एकचोटि अब रबाट अब एकचोटि ट्रिट गरेको पानी खानलाई त अलि अब पहिला चाहिँ टेस्ट नै कस कस्तो भएको जस्तो भयो। अझ त्यो फ्यामिलीले त अझ मानेन किनभने अब कहाँ त्यो उमाल राख्ने, त्यो इन्धनहरू जान्छ, ग्यास बढी जान्छ, बिजुलीको पैसा बढी जान्छ भन्नुहुन्थ्यो भने अब सोडिस गर्ने बेलामा चाहिँ अब बटुलो कहाँ खोज्ने, अब त्यही कसले कुरिरहेको छ त्यहाँ, अब त्यो त्यो झरीको टाइममा त एकचोटि बाली पनि लाग्नसक्छ, त्यो अब लागेको नलागेको टाइम कसले राख्ने भन्ने प्रब्लम त धेरै आएको थियो। पहिला त अब पानी त्यसै खाइन्थ्यो पहिला पहिला चाहिँ अब 2-3 अगाडि, अनि पछि चाहिँ अब युज गर्नुपर्छ भन्ने कुरा थाहा भयो तर त्यसमा पनि व्यवहारमा प्रयोगैमा ल्याउन चाहिँ अलिक धेरै गाह्रो जस्तो फिल भयो। प्रविधिहरू त धेरै अब 4-5 प्रविधिहरू छ तर त्यसमध्ये चाहिँ आफूलाई बेस्ट जस्तो लागेको अनि सजिलो जस्तो लागेको चाहिँ एउटा उमाल्ने जस्तो लाग्यो अनि अर्को भनेको चाहिँ सोडिस गर्ने। डुवैमा पानी अलिक टाटो टाटो हुन्छ, आफूलाई तातो पानी अलि मन पनि खालको भएको कारणले गर्दा पनि अरू भन्दा त्यो अलि राम्रो लाग्यो मलाई। त्यो गर्दै जाने चाहिँ बानीमै त्यो प्रयोगमा ल्याउनु चाहिँ धेरै गाह्रो भयो तर पछि चाहिँ त्यही अलिक तातो हुने खालको भएर चाहिँ धेरै राम्रो फिल भयो।
सुमित्रा चाहिँ तपाईँलाई चाहिँ त्यो जुन यो फिल्टर प्रयोग गर्नलाई कतिको अप्ठ्यारो कतिको गाह्रो भयो?
त्यो माटोको भएर त्यो फुट्ने डर धेरै छ, बच्चाहरू छ घरमा अनि त्यो चाहिँ राम्रोसँग आफूले नै हिफाजत गरेर राखे राख्नुपर्छ।
रमेशजी तपाईँलाई चाहिँ यो पियुस प्रयोग गर्दा नि कस्तो गाह्रो भयो?
पहिला त निकै समस्याहरू देखा पऱ्यो, जस्तै कति किसानहरूले मानेनन्, पछि बिस्तारै त्यो प्रविधिको विकासहरू हुँदै आउँदाखेरि उहाँहरूलाई पनि बुझाउँदाखेरि जस्तै उमालेर त्यस खेततिर लाँदाखेरि अलि झन् पानी बोक्ने समस्याहरू भन्दा पनि जम्मा एउटा सानो पियुसको वाटर गार्ड जस्तै एउटा मात्र बोकेर जाँदा सजिलो भयो। अरूहरूले भन्दा क्लोरिनेसन गर्दाखेरि अलिकति पानीको टेस्ट पनि मिठास ल्याउने र किटाणुहरू पनि धेरै मर्ने कारणले गर्दा तिनीहरूमा ल्याएको हौँ। र अहिले जस पहिला गाह्रो भयो, अहिले चाहिँ त्यो पियुसको जनचेतनाहरू फैलाउँदाखेरि त्यति गाह्रो चाहिँ भएन, अहिले म्याक्सिमम् सबैले बुझ्ने खालका भइसक्यो।
विनोदजी जस्तो तपाईँले यो उमाल्ने र सोडिस गर्ने प्रविधि प्रयोग गर्नुभएको छ नि, यो जानेरै हो कि अथवा अरू कसैले सिकाए कि पहिला कसरी थाहा भयो?
आफू अब समूहहरूमा लागिराख्ने भयो अनि क्लासहरू हुँदा चाहिँ पहिला त नगरपालिकाले अनि वडामा पनि WHIC र TSB हुनेहरू छ अनि उहाँहरूकोबाट नि क्लास उहाँहरूले क्लास लिनु भएकोमा बसिसकेपछि अलिअलि ज्ञान भएको जस्तो चाहिँ भयो, धेरै राम्रो नै रहेछ भन्ने कुरा आएको भएर अनि आफूले चाहिँ त्यो युज गरेको हो खासमा चाहिँ।
सुमित्राजी
म लोलमा टोल स्वास्थ्य प्रोजेक्ट भएर पनि काम गरिरहेको छु, त्यो भएर मैले चाहिँ जनस्वास्थ्यबाट हाम्रो यस्तो तालिम धेरै दिइरहेको छ, त्यही भएर पनि थाहा पाएरै युज गरेको।
हामी किसानहरू जेनरली किसानहरू भएकोले त्यति धेरै टाइम पनि हुँदैन थियो दिनभरिको लागि, त्यही कारणले गर्दा विज्ञहरूद्वारा हामीलाई त्यो एक दुई दिनको लेक्चरहरू भयो होइन, अनि त्यो पछाडि हामीले पियुस गर्ने प्रयोग गर्ने गऱ्यौँ।
अनि त्यो पुरानो व्यवहारलाई त्यागेर चाहिँ अब कसरी चाहिँ यो स्वीकार गर्नुभयो त विनोदजी?
केही नगरिकन सिधै खाने टाइममा अब उमाल्नु पऱ्यो, अब सर्भिस गर्नु पऱ्यो, केही त टाइम जाने भयो। सिधै खाने र त्यो अब ट्रिटेड गर्दा त अलि टाइम पनि जान्छ, अरू सबै कुरो जान्छ, त्यो कारणले अलि गाह्रो चाहिँ भएको थियो होइन। अनि पछि चाहिँ अब गर्दै जाँदा चाहिँ अब त्यति अब गाह्रो भए तापनि स्वास्थ्यको लागि चाहिँ धेरै सजिलो भयो। अब पहिला महिनामा दुई महिनामै रुगाको लागि नै त्यस्तो प्रब्लम थियो भने अहिले चाहिँ वर्षको हार्डली एकचोटि अथवा दुईचोटि मात्र हुन्छ, अब त्यो भनेको नि धेरै इम्प्रुभ हो।
रमेशजी तपाईँको के छ अनुभव, जस्तो पानी शुद्ध गर्ने घरेलु प्रविधि प्रयोग गरेपछि पहिलाको अवस्थाभन्दा अहिले परिवर्तन आएकै हो त?
म्याक्सिमम् 99% जति तपाईँ चेन्ज नै आइसक्यो अहिले। पहिलाको कुरा गर्दा पहिला त हैजाहरू पनि फैलिएकै हो, जस्तै पानीले जन्मिने जस्तै डिजिजहरू, वाटरबोर्न डिजिजहरू, तिनीहरू पनि धेरै फैलिए। तर यो प्रयोग गर्ने बित्तिकै जस्तै झाडा पखालाहरू लाग्ने पनि वर्षमा पनि दुई चारजनालाई मात्र यो लाग्ने जस्तै भयो।
अरूहरूलाई जसले प्रयोग गर्नुभएको छैन नि यो घरेलु प्रविधिहरू, उहाँहरूलाई चाहिँ यहाँले के सुझाव दिनुहुन्छ? सुमित्राजी,
पानीबाट जति पनि रोग आउँछ नि त्यो रोग रोक्नको लागि हामीले अब सोडिस गरेर हुन्छ कि फिल्टर गरेर हुन्छ, जुन विधि अपनाए पनि हाम्रो स्वास्थ्यमा राम्रो हुन्छ भन्न चाहन्छु।
यो थियो पानी शुद्धिकरण गर्ने चार घरेलु प्रविधि अपनाउन सर्वसाधारणलाई कति गाह्रो भयो त भन्ने विषयमा शारदा रिजालले बनाउनु भएको रिपोर्ट। सहस्राब्दी विकास लक्ष्यले गरिबी हटाउन र बाल मृत्युदरमा उल्लेख्य कमी ल्याउनका लागि सुरक्षित खानेपानीमा पहुँच हुनै पर्छ भनेको छ। अबको 8 वर्षभित्र सबै नेपालीको खानेपानीमा दिगो पहुँच पुर्याउने लक्ष्य नेपाल सरकारले लिएको छ। विज्ञहरू खानेपानीमा पहुँच सँगसँगै सुरक्षित पानी घरसम्म पुग्नु पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो भन्छन्। गएको वैशाख जेठमा नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ तथा अन्य सङ्घ संस्थासँग मिलेर यो मनसुन सुरु हुनु अघि नै सुरक्षित खानेपानी अभियान सुरु गरेको छ। खानेपानी तथा ढल निकास विभागको गुणस्तर सुधार तथा अनुगमन शाखाका प्रमुख वीरेन्द्रमान साक्यलाई मान्छेले सुरक्षित खानेपानीका सन्दर्भमा थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुराहरू के हुन् भनेर शारदा रिजालले सोध्नुभएको थियो।
मुहानदेखि मुखसम्म नपुरुन्जेलसम्म पानी शुद्ध हुनु पऱ्यो होइन, खानयोग्य हुनु पऱ्यो होइन। त्यसैले चाहिँ के भने मूलमा मात्रै शुद्ध भएर अब धारामा चाहिँ पानी चाहिँ खस्दाखेरि चाहिँ कन्टामिनेट भयो भने पनि भएन, अर्थात् धारामा चाहिँ पानी शुद्ध खसेर चाहिँ मुखमा परुन्जेल चाहिँ त्यहाँ कन्टामिनेट भयो भने त्यो पनि भएन। अहिले हामीलाई थाहा छ कि नेपालमा अब 13,000 बालबालिकाहरू चाहिँ वर्ष नै मृत्यु भइरहेको हुन्छ भने होइन, स्वास्थ्य चौकीहरूको चाहिँ रेकर्ड हेर्दाखेरि होइन, अब वर्षभरि नै चाहिँ बिरामीहरू त हुन्छन् होइन, तर यो पानी परेको बेलामा वर्षातको समयमा चाहिँ धेरै बिरामी हुन्छन्। झाडा पखाला लागेका अथवा आउँ भएका होइन, अथवा जन्डिस हुने बिरामीहरू हामी पाउँछौँ। त्यो किन त भन्दाखेरि पानी दूषित भएको कारणले हो। त्यसले त्यो कारणबाट हामी बच्नको लागि होइन फर्स्ट स्टेपमै धाराबाट खसेको पानी चाहिँ शुद्ध हुनु पऱ्यो।
नेपालमा चाहिँ धेरै भागमा मानिसहरू खोला नाला नजिक बस्छन् होइन, त्यस्तो खालको देख्नु भएको छ ठाउँहरू जहाँ पानी शुद्धिकरण गर्न जरुरी नै छैन।
धेरै सब चाहिँ यो ग्रामीण क्षेत्रमा हामी चाहिँ जुन खानेपानीको चाहिँ योजनाहरू छन्, जुन यो योजनामा खोलाबाट ल्याएको हुन्छ, खोलाबाट ल्याएको चाहिँ सोर्सहरूमा चाहिँ शुद्धिकरण गर्नुपर्ने जरुरी हुन्छ। किन भन्दाखेरि अब त्यो खोलाको चाहिँ वरिपरि क्याचमेन्ट एरिया भन्छन्, क्याचमेन्ट एरियामा चाहिँ धेरै चाहिँ मान्छेहरू बस्ती छन् अथवा त्यहाँ चाहिँ बाहिर खुला दिशा गर्ने चाहिँ त्यो छ भने त्यहाँ चाहिँ धेरै कन्ट्यामिनेसन हुनसक्छ, अथवा चाहिँ एग्रिकल्चर ल्यान्ड छ त्यहाँ पेस्टिसाइड्सहरू चाहिँ अब चाहिँ त्यहाँ त्यो राखेको छ भने त्यसबाट कन्ट्यामिनेसन हुनसक्छ। नजिकै कहीँ फर हुनसक्छ, कहीँ अब चाहिँ स्लाइड गएको हुनसक्छ, कहीँबाट माटो मिसिएको हुनसक्छ, कहीँ चाहिँ अब चाहिँ पात पटिङ्गर चाहिँ झरेर होइन त्यो चाहिँ कुहिएर चाहिँ त्यहाँ कन्ट्यामिनेसन हुनसक्छ।
किन थोरैले मात्रै पानी शुद्धिकरण गर्छ त?
धाराबाट पानी बगेको भए शुद्ध हुन्छ भन्ने किसिमको जुन एउटा कन्सेप्ट थियो पहिलेको होइन, त्यही कन्सेप्टले के भने त्यहाँबाट पानी आएपछि हामी खानुहुन्छ भन्ने कुरा छन्। हेर्दाखेरि चाहिँ सफा होइन र चाहिँ निर्मल भए पनि त्यो चाहिँ पानीमा दूषित हुनसक्छ भन्ने कुरा धेरैलाई ज्ञान छैन। हेरेर सुँगेर यो थाहा हुँदैन होइन, चाखेर पनि थाहा हुँदैन पानीको स्रोत छ त्यो शुद्ध छ कि छैन, अथवा आफूले धारामा खसेको पानी चाहिँ शुद्ध छ कि छैन होइन भन्ने कुरा टाइम टु टाइम चाहिँ चेक गर्नुपर्छ।
पानी त विभिन्न कामका लागि प्रयोग गरिन्छ, के खाने पानी मात्रै शुद्धिकरण गर्नुपर्छ?
कमसेकम चाहिँ खाने पानी त शुद्ध हुनै पर्यो होइन, तर कुकिङको लागि चाहिँ के भने कुकिङ गर्दाखेरि बोइल गर्छन् होइन, बोइल गर्दाखेरि त्यसै त्यहाँको माइक्रो अर्गानिजमहरू चाहिँ मर्छन् होइन, र त्यसै अब चाहिँ किन लुगा धुने बेलामा त्यो उनीहरूमा चाहिँ हामी चाहिँ जुन शरीरभित्र नपस्ने हुनाले होइन त्यो चाहिँ शुद्धिकरण नै गर्नुपर्छ भने छैन, तर त्यही पनि के भने शुद्धिकरण गरेको पानी युज प्रयोग गर्न पायो भने राम्रो हो होइन, तर अहिलेलाई चाहिँ के भने कमसेकम खानालाई प्रयोग गर्ने पानी चाहिँ शुद्ध हुनु पर्छ।
सबभन्दा पहिला चाहिँ समुदायमा सहज रूपमा पानी उपलब्ध हुन पनि जरुरी छ, यसका लागि जस्तो समुदायले पानीका स्रोतहरू जोगाउनका लागि के गर्नु पर्ला त?
धेरै जसो गाउँघरमा अब हामीले यहाँ खुला ठाउँमा दिशा गऱ्यो भने हाम्रो स्वास्थ्य त्योभन्दा माथि छ के अरे आउँदैन भन्ने किसिमको जुन सोच छ त्यो सोच चाहिँ हामीले हटाउनु पर्छ किनभने हामीले दिशा गरेपछि त्यो पानी बगेर तल चाहिँ हाम्रो चाहिँ दाजुभाइ दिदीबहिनी अथवा हाम्रो समुदायमा चाहिँ त्यो दूषित पानी चाहिँ मिसिन जान्छन् भने हामीभन्दा माथि बस्ने जुन समुदाय हो उहाँहरूले पनि दिशा गरेको पानी हामी कहाँ आउँछन् त्यसैले हामी सबैले यो इजनले मात्र गरेन कि हामी सबैले चाहिँ के भने यो दिशा चाहिँ ठिक ठाउँमा गर्नुपर्छ होइन बाहिर दिशा गर्नु हुँदैन भन्ने कुरा चाहिँ हामी सबैले बुझ्नु पऱ्यो र अर्को कुरा के हो भने अब चाहिँ सोर्समा चाहिँ कहीँ चाहिँ अब चाहिँ लुगा धुनु भएन सोर्समै गएर होइन हामी कहाँ बग्ने चाहिँ बगेर आउने सोर्स त ठिकै छ भने त्यसैमा हामी चाहिँ नुहाइदियो भने त्यो तल गएर त फेरि त्यही कन्टामिनेटेड पानी चाहिँ तल अर्को सोर्समा हाम्रो समुदायमा अर्को ठाउँमा खान्छन् भने हामीले त्यो काम गरिदिनु अरूले पनि माथि त्यसो गरिदिएको होला त्यो कुरा हामी चाहिँ ध्यानमा दिनैपर्छ र अर्को चाहिँ अब सोर्स प्रोटेक्सनमा चाहिँ वृक्षारोपण गर्ने यी कुराहरू छँदैछ त्यसलाई चाहिँ अब चाहिँ बारबेर फेन्सिङ गर्ने होइन गाईबस्तुहरू आएर त्यहाँदेखि फोहोर गर्न चाहिँ नदिने ती कुराहरू चाहिँ गर्नुपर्छ र हरेकले चाहिँ आफ्नो गर्नुपर्ने चाहिँ कामहरू दायित्व सम्झेर गऱ्यो भने चाहिँ पानी चाहिँ अवश्य चाहिँ शुद्ध गर्नमा सहयोग हुन्छ।
उहाँ हुनुहुन्थ्यो खानेपानी तथा ढल निकास विभागको गुणस्तर सुधार तथा अनुगमन शाखाको प्रमुख वीरेन्द्रमान शाक्य। खानेपानी सुरक्षित तथा सफा बनाउन के गर्नुपर्छ भन्ने विषयमा शारदा रिजालसँग कुरा गर्नुहुँदै।
ओइ दिदी केमाया, भन बहिनी कमाया। होइन हौ, भनेपछि मान्छेहरू त मूल फुटेर उम्रेको पानी त केही नगरी खाँदा केही हुँदैन भन्छन् त।
त्यो त खै म के जानम र, तर मेरो बर्मले देखेको हेर, अब कुन पानी दूषित छ कुन पानी छैन आँखाले हेरेर थाहा हुन्न, आफूसँग त्यस्तो जाँच्ने कुरो केही छैन। मूलै फुटेर उम्रेको पानी सिधै त्यही मूलबाटै ल्याएको भयो नि, शुद्धिकरण गर्यो खायो, खतरै हुँदैन।
होइन, जाँगर पनि कति चल्या
के अन्त हौ, बाँचुन्जेल स्वस्थ भएर दुःख नपाई बाँचौँ भन्ने कुरो नि त। फेरि अब बर्खा त झन् चनाको हुन्छु म त, अब हाम्रा गाउँमा घरै पिच्छे चर्बी नि छैनन्, अब बर्खाका पानीले बगाएर मुहारमा मिसाइदिन नि सक्छ फोहोर, अब जमिन मुनि त पानी दूषित हुन्छ भन्छन्।
त्यसो त अब मुहान आफूले नै सफा राख्नु पर्यो नि, मुहान वरिपरि कसैलाई फोहोर गर्न दिन भएन, वस्तुभाउ जान दिनु भएन, लुगा कपडा धुन दिन भएन, त्यसो गर्नु पर्यो नि।
ओहो, कताबाट त्यति वर्म ज्ञान आयो हँ मेरी बहिनीलाई?
आउँछ नि हौ मलाई नि कहिलेकाहीँ, तिम्रै बहिनी हो नि आखिर म नि।
तर सुन, मुहान सफा राखेर मात्रै हुँदैन, पानी शुद्ध गरे भनेर मात्रै पुग्दैन, पानी थाप्ने भाँडो पनि सफा हुनुपर्छ।
आ दिदी, त्यो त म गाग्री टलक्क टल्काउँछु, छुना नि मैला लाग्ला जस्तो।
बाहिर मात्रै कि भित्र नि?
भित्र त हात छिरे पो,
पानी राख्छस् भित्र, बाहिर टल्काएर हुन्छ? भित्र पनि राम्ररी सफा गर्नुपर्छ अनि पानी सफा भाँडाले छोप्नुपर्छ।
के हो के हो,
पानी राख्ने भाँडो मात्रै सफा भएर हुँदैन, फेरि पानी खाने भाँडो पनि सफा हुनुपर्छ।
ए गाठे, पहिले मुहान सफा राख अनि सफा भाँडामा भरेर सफा बिर्कोले छोप, अनि पानी खानु अघि पानी शुद्धिकरण गर, अनि सफा भाँडामा पानी खाऊ। होइन, यो गर्नु पनि के गर्नुपर्ने? अरे भगवान्,
गर्न थालेपछि उत्ति गाह्रो हुन्न क्या, सरल तरिका छन् र भाँडो पनि सफा राख्न गाह्रो हुँदैन।
अनि ओ दिदी, खाने पानी मात्रै त्यसो गर्ने कि
पकाउने पानी नि शुद्ध गर्नुपर्छ नि?
लौ, पहिले मुहान सफा राख अनि सफा भाँडामा भरेर सफा बिर्कोले छोप, अनि पानी खानु अघि शुद्धिकरण गर, अनि खानु पनि सफा भाँडामा हालेर खानुपर्ने हो। होइन औ दिदी, अनि खानु अगाडि यो मुख पनि बुरुस सुरुस लाएर यसो सफा गर्नुपर्ने हो कि होइन?
फेरि जिस्किन थाली यसलाई त
नगुट न हौ, नजाने कुरा सुन्दा नि रिसाउँछिन हौ यी दिदी त।
सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, फसबहादुर सेकेन्ड बहादुर व्यापार गर्न जाला, बाँकी कुरा सुनौँला है अब अर्को पाला।
रेडियो चौतारीमा आज कुरा गरेको विषय सुरक्षित र सफा खानेपानीको महत्त्वका बारेमा यति नै। तपाईँसँग पनि यस विषयमा अथवा योभन्दा अघि कुरा गरेको कुनै पनि विषयमा केही छन् भने हामीलाई लेखी पठाउनुहोला। साथै कार्यक्रमकै बारेमा कुनै सुझाव, सल्लाह वा प्रतिक्रिया छन् भने त्यो पनि लेखी पठाउनुहोला।
हाम्रो ठेगाना हो कार्यक्रम रेडियो चौतारी, पोस्ट बक्स नम्बर 1187, काठमाडौँ नेपाल।
कार्यक्रम रेडियो चौतारीमा अर्को हप्ता एचआईभी संक्रमित बालबालिका प्रति गरिने भेदभावका विषयमा कुरा गर्नेछौँ। त्यो बेलासम्मको लागि संयुक्त राष्ट्रसङ्घको पहलमा तयार पारिएको कार्यक्रम रेडियो चौतारी उत्पादन टोलीका शारदा रिजाल, अमर लामा, तोया घिमिरे सहित म भावना अधिकारी पनि बिदा माग्छु। नमस्कार।